سوال دریافت فرمایا گیا ہے کہ ایک صاحب نے اپنے وکیل صاحب سے کہا کہ میری طرف سے میری اہلیہ کو لکھ دیں کہ اگر انہوں نے اپنا طرز عمل ٹھیک نہیں کیا تو میں انہیں طلاق دے دوں گا. اب وکیل نے 3 طلاقیں لکھ بھیجی اور عدالت میں پہنچ کے ان کی بیوی عدالت میں چلی گئیں اور انہوں نے 3 طلاقوں کے لیے یونین کونسل سے طلاق نامہ نکلوا لیا. تو کیا شرعی طور سے طلاق ہو گئی یا رجوع کیا جا سکتا ہے؟ دیکھیں, بظاہر تو یہ ہے کہ وکیل کو, چونکہ انہوں نے اپنی طلاق کے لیے وکیل بنایا ہی نہیں تھا, بلکہ انہوں نے تنبیہاً نوٹس دینے کے لیے کہا تھا, غلطی وکیل کی ہے اور موکل اس پہ راضی نہیں تھا, تو اصولی طور پہ تو یہ طلاق نہیں ہونی چاہیے. لیکن اس کے ساتھ ساتھ شوہر کو قسم بھی کھانی چاہیے, اللہ کی قسم کہ اس نے طلاق کی دھمکی دی تھی, طلاق 3 طلاقیں نہیں دی تھی. اور اتنی تو بظاہر بات سمجھ میں آتی ہے, لیکن تھوڑی سی مہلت دیجئے. اگر آپ اس پہ اپنا فون نمبر لکھتے تھے تو ہم آپ کو فون پہ مزید بتا دیتے, یا پھر اگلے ہفتے کے لیے اسے چھوڑ دیجئے, آئندہ جمعہ کو انشاءاللہ ہم اس پہ مزید عرض کر دیں. کسی نے بکری ذبح کرنے کی منت مانی اور اس بکری کا بچہ جنم لیا, تو اس بکری کے بچے کا دودھ استعمال کر سکتے ہیں یا نہیں؟ دیکھیں, اگر کسی شخص نے کسی متعین بکری کی ذبح کی نذر مانی ہے, دو طرح ہے نا, ایک تو یہ کہ اس نے کسی بھی بکری کی نذر مان لی, اور ایک یہ کہ اس نے بکری کو متعین کیا, تو جس کام پہ بکری کو انہوں نے متعین کر دیا اس کام کے ہو جانے پہ بکری اور بچہ دونوں کو ذبح کیا جائے, بکری کو بھی ذبح کیا جائے گا اور بکرے یا بچہ جو بھی جنم لیا ہے, بکرا یا بکری, اس کو کچھ عرصے کے لیے رکھ لیا جائے تاکہ اس کا گوشت انسانوں کے کھانے کے قابل ہو جائے. اگرچہ فقہا نے لکھا ہے کہ نذر کی ادائیگی میں تاخیر نہیں کرنی چاہیے, لیکن کم سے کم بچہ اتنا تو ہو جائے کہ اس کا گوشت کھایا جا سکے. تو متعین بکری, مثلاً اس نے کہا کہ یہ جو کالی بکری ہے یہ میں اللہ کی راہ میں ذبح کروں گا, اب اس کی نذر پوری ہوئی کئی مہینے 2 مہینے بعد, اتنے میں جنم ہو گیا, تو اب وہ بکری بھی ذبح کرے اور اس کے بعد اس کا بچہ بھی ذبح کرے, اور اس جانور میں اگر دودھ تھا اور اس نے دودھ کو بیچا ہے تو دودھ کی رقم بھی اللہ کی راہ میں دینی ہوگی. اس لیے فقراء پر تصدق کیا جائے, صدقہ کیا جائے, اور ذبح کرنے سے فائدہ اٹھانا اس کا جائز نہیں ہے, کیونکہ یہ واجب صدقہ ہے جس سے نذر بنے. واجب صدقہ یا تو قربانی ہوتی ہے, اور واجب صدقہ کبھی زکوٰۃ کے اعتبار سے بھی آ جاتا ہے, واجب صدقہ کبھی جو نذر مانی ہوتی ہے نا کہ اللہ تعالیٰ مجھے بیٹا دے میں اس بکری کو ذبح کروں گا, اللہ تعالیٰ مجھے اس مقدمے سے نجات دے میں اس دمبے کو ذبح کروں گا, وغیرہ وغیرہ, یہ سب متعین نذور ہوتی ہیں. اور اس لیے اور متعین بکری کی ذبح کی نذر نہیں مانی, بلکہ صرف یہ کہا کہ اللہ تیری راہ میں کوئی بھی بکری ذبح کر دوں گا, تو بکری اور بچے کی ذبح کی بجائے وہ قیمت ہی دے دے غریبوں. 20,000 کی بکری تھی عام مارکیٹ میں, تو 20,000 روپے اگر وہ دے دے گا لوگوں کو تو کافی ہو جائے گا. یہ ضروری نہیں ہے کہ وہ کسی بکری کو خریدے, کیونکہ بکری متعین نہیں ہے. ہم 6 بھائی اور 1 بہن ہیں, والدہ بھی حیات ہیں. والد صاحب 2013 میں انتقال کر گئے تھے. وراثت میں 1 گھر ہے, برائے مہربانی تقسیم کا طریقہ. رضوان صاحب, آسٹریلیا سے آپ کی تحریر پہنچی, आप देखिए जब भी किसी का इंतकाल हो जाए सबसे पहले चार चीजें करनी चाहिए। जितनी भी विरासत छोड़ी है चाहे करोड़ों में और लाखों में और रुपयों में या कुछ भी, चार चीजें सबसे पहले बगैर किसी की इजाजत के निकाल ली जाएंगी। मतलब एक बहन भाई कहता है ये ना करो तो उसकी नहीं मानी जाएगी। सबसे पहले तो मैयत की तजहीज़ो तकफीन, कब्र खोदने के पैसे, अगर गाड़ी पे मैयत को कब्रिस्तान ले जाना है तो उसके पैसे। लोग चार मजदूर ले लिए और उन्होंने कहा मैयत को कब्रिस्तान पहुंचा देते हैं, इसके पैसे, कफन के पैसे, काम धो हम गुस्ल दे देंगे, किसी इदारे में आप चले गए उसके पैसे। ये बगैर किसी हीलो इज्जत के, किसी की सुने बगैर, ये सबसे पहले मैयत का हक है। आम मुसलमान अदा कर दें कि वो आदमी गरीब था, सुभान अल्लाह क्या कहे। हुज़ूर अकदस सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया तुम में से जो कोई अपने भाई को कफन दे देगा अल्लाह ताला उसके सामने 100 तरह का कपड़ा जन्नत से लेके बिछा देगा। 100 या इसलिए फरमाया कि हकीकतन 100 या 100 मुहावरे में फरमाया कि बेशुमार कपड़े, और अल्लाह कहेगा तूने एक मैयत को कपड़ा दिया था, आज उसके कपड़े हमसे ले, बहुत बड़ी नेकी है। दूसरी चीज ये है कि उसकी तदफीन है ना, दूसरी चीज उसका कर्ज है कि कर्ज हर हाल में अदा किया जाएगा। कर्ज लेने के लिए 10 आदमी खड़े हो गए, उनका हमारा कर्ज है, कोई विरासत तकसीम नहीं होगी। सबसे पहले कफनाना ये, नंबर दो पे लोगों का कर्ज अदा किया जाएगा, और बीवी का हक महर सबसे ज्यादा बड़ा कर्जा है। समझे, मसलन उसके जिम्मे 50,000 का दूध था, उसे महीने के आखिर पर देना था, इंतकाल हो गया, अब 50,000 की बजाय बीवी का हक महर जो था ना 1,00,000 है, तो ये उधर देने लाजमी होंगे। सबसे पक्का कर्ज बीवी का होता है क्योंकि इसने उससे फायदा उठाया, औलाद हुई या नहीं हुई बात के मसाइल। तीसरी चीज उसकी वसीयत है, उसे ये कह दिया कि मैं इतने 1,000 छोड़ के जा रहा हूं और इनमें से 33% जो है, ये 33% में उसकी वसीयत चल सकती है। मतलब उसे कहा 1,00,000 छोड़ के जा रहा हूं, 33,000 मेरी तरफ से मस्जिद को दे दिए जाए। ये तीसरी चीज है, सबसे पहले तजहीज़ो तकफीन, फिर कर्ज, और फिर उसकी वसीयत जो उसने नेकी के काम के लिए की है। वैसे एक बारीक मसला है, ये भी याद रखो, ये जरूरी नहीं है कि 1/3 हिस्सा जो है वो किसी नेकी के काम में खर्च करने के लिए मस्जिद बनवा दे, किताबें छपवा दे, कुरान पाक के नुस्खे लेके लोगों में तकसीम कर दे, ये जरूरी नहीं है। इससे भी बढ़िया चीज जो विरासत में 33% जारी करने की है कि हमेशा मुझको सवाब मिलता रहे, वो अपनी औलाद में से किसी को खरीद के दे देना कि 1,00,000 रुपया छोड़ा है, 33,000 पे मेरा हक बनता है, ये 33,000 मेरी फलां बेटी को ये फ्रिज लेके दे दें, उसके घर पानी ठंडा नहीं। समझे, ये भी विरासत का माल सबसे पाकीजा माल होता है, कर्ज में सबसे पहला हक उसकी बीवी का हक महर है, और ये जो भी उसने वसीयत की है वो वसीयत जहां इस्तेमाल होगी उसका सदका जारिया हो गई। तीसरी चीज वसीयत हो गई, और चौथी चीज बच्चों जिसके लिए जरूरी है कि उसकी वसीयत की तनफीज के बाद अब चौथे नंबर पर विरासत, अब विरासत जाकर तकसीम होगी। तीन चीजें पहले, चौथी आई विरासत। तो ये तीन चीजें करने के बाद अब मरहूम का जो भी आपने लिखा है कि वालिद मरहूम ने इंतकाल के वक्त कुछ चीजें, कुछ प्लाट्स छोड़े थे, ये सब कुछ करने के बाद यानी उनकी तजहीज और तकफीन पे जो रुपया खर्च हुआ है वो एक तरफ हो गया, उन्होंने कोई कर्ज देना था तो वो एक तरफ हो गया, दो, तीसरे उन्होंने कोई वसीयत की थी तो वो तीन, ये तीन अखराजात निकालने के बाद फिर देखें कि उन्होंने इसके बाद क्या चीजें छोड़ी हैं। उसके आपके केस में जबकि 1, 2, 3, 4, 5, 6 बेटे हैं उनके और एक बेटी है और एक बेवा है, 8 हो गए। जो कुछ इन्होंने छोड़ा है उन तीन चीजों के बाद उसके 104 बराबर के हिस्से कर लें, 104 बराबर के हिस्से कर लें और बेवा को 13 हिस्से उसमें से मिलेंगे। हर एक बेटे को 14 हिस्से दिए जाएंगे और बेटी को 7 हिस्से दिए जाएंगे। ये हमने इसे लिख दिया था कि बेवा जो है उन्हें 8वां हिस्सा और जो सवात हैं उसकी तकसीम कर दी थी कि 13 हिस्से 13-13 हिस्से बच्चों को मिलेंगे, 14 हिस्से। ये बेटे देख लें ना, 2, 4, 6, 8, 12, 2, 4, 6, 8, 10, 12 और बेटी का हिस्सा 13 और बेवा को 8वां हिस्सा मिल जाएगा। तो इसलिए 104 हिस्से ये सारे मिलेंगे। इसकी मजीद भी तफसील लिखती है कि 12.50% ये बेवा का हिस्सा है आपकी वालिदा मोहतरमा का, 13.46 हर बेटे का हिस्सा है और 6.73 ये बेटी का हिस्सा है। इसको इस तरह पे तकसीम किया जाएगा और शरअन जो विरासत है वो पूरी तकसीम हो जाएगी। ये एहतियातन आफ्ताब साहब को दे रहे हैं कि अगर आपको इसकी कॉपी मंगानी हो तो आफ्ताब साहब से मंगा लीजिए। आकर ने अपने हमसाये तनवीर और शाहिद गोराया से उनकी जमीन खरीदने के लिए जुबानी बातचीत की। ये बड़ा आम मसला है, हम सबको ये पता होना चाहिए। बच्चों, आकर ने अपने हमसाये तनवीर और शाहिद से जमीन के लिए बात की, 1,20,000 बयाना दे दिया, मगर उनके पीछे हटने और मेरे जमीन के मुतालिक मुतमइना होने की वजह से सौदा नहीं हो सका। अब वो रकम वापस नहीं करते और कहते हैं कि बयाने की रकम है, ये जब्त है, क्या वो माल उनके लिए जायज है या हलाल, या वो मुझे रकम देने के पाबंद हैं। बयाने की रकम जो होती है उसको देने का वो पाबंद है और जो बयाना आपने दिया है 1,00,000, 1,25,000 जो कुछ भी दिया है उस आदमी पर, उस जमीन बेचने वाले पर सुअर के गोश्त की तरह हराम है। समझे, सुअर के गोश्त की तरह हराम है, कुत्ते के गोश्त को खा रहा है जो इस आदमी से बयाना लेके वापस नहीं कर। मरेगा तो अल्लाह के यहां जवाब देगा। शामी में फुकहा ने इसको साबित किया है कि अगर एक पाई किसी की देनी हुई ना, एक पाई 700 फर्ज नमाजें इसके जिम्मे से काट दी जाए, भुगत लेगा। आम तौर पे प्रॉपर्टी डीलर्स यही करतूत करते हैं, इन्हें पता ही नहीं होता, इतने जाहिल होते हैं। इन्हें ये जो मसला अब बता रहा हूं ना, इनमें से अक्सर को पता ही नहीं, इन्हें पता ही नहीं कि बयाने की किस्में कितनी होती हैं। किसी से पूछना जाके हजरत बयाना देता हूं 10,00,000 फलां कोठी खरीदनी है, आपने दिखा दी थी, ये फरमाएं ये बयाने की कौन सी किस्म है, उसे क्या खबर है कि कौन सी किस्म है, यानी तो हराम खाना है ना। फिर अल्लाह मुआफ फरमाए, अल्लाह मुआफ फरमाए। हम इसलिए चले बैठे हैं कि रोज हमारे पास ऐसे मसाइल आते हैं और ये फिर जमीनों के कारोबार, ये पता ही नहीं बयाना होता क्या है, फिर इसीलिए तो शराब पीते हैं और क्या कुछ करते हैं। समझे, इसलिए मसला गौर से सुनो। बयाना जो है उस रकम को कहते हैं जो मामले की इब्तिदा में दी जाती है। किसी भी मामले की इब्तिदा में जो पैसा दिया जाता है उसे कहते हैं बयाना, और इसे अरबी में कहते हैं हमारी फिकही इस्तिलाह में अरबून। बयाना अरबून एक ही, पुराने जमाने में जब खरीदो फरोख्त करते थे ना तो एक आने का स्टाम्प पेपर लिया करते थे, एक आने के स्टाम्प पेपर पे ये लिखा जाता था, इसीलिए से कहते थे बैरे बाहमी तिजारत, आना आने के स्टाम्प पे, या शाम चक्कर लगाना कि जरूरत बयाने किसको कहते हैं, क्या पता है। इसलिए हमारे जितने माली अमूर हैं अक्सर जो हला के साथ वाबस्ता हो गए हैं और लोग रोते फिरते हैं अपनी जायदादों की महरूमी से, अपने मकान की महरूमी से, प्लाट की महरूमी से, हुकूमत किस तरह दे किस तरह ना दे, इसकी सख्त इस्लाह की जरूरत है। तो इसलिए बच्चों खरीद और फरोख्त के मामले में जो इब्तिदा की जाती है ना, वो मामला कीमत जो तय हो जाती है या जो कुछ भी होता है उसको बयाना कहते हैं। और बयाना जब बातिल करार पाए, ये जो बातिल हो जाता है कि एक फरीक नहीं मानता, तो मंसूख होने की सूरत में बयाने की तीन किस्में हैं। एक एक किस्म बयान हम कर देते हैं। ये बयाना जो है किसी सूरत भी जायज ही नहीं है उसके लिए जो रखे। हमारी जमीन है, हमने कहा बेचते हैं, उसने कहा जी ले 1,00,000 बयाना, 9,00,000 मैं दूंगा। अब वो नहीं दे सका, इंतकाल हो गया, कुछ हो गया, उसके पैसे नहीं आए। ये 1,00,000 रुपया अगर मैंने रखा तो मैंने सुअर का गोश्त रखा। खौफ नहीं खुदा का, मरना नहीं है, असल मसला ये है कि हम खुदा से डरते नहीं हैं और हम गाफिल हैं आखिरत की पकड़ से। तीन किस्मों में से बयाने की पहली किस्म यह है कि एक शख्स दूसरे से वादा करता है कि मैं ये गाड़ी खरीदता हूं मसलन, और इस वादे के बाद बयाने की जो रकम उसने दी है वो अमानत है उसके पास, समझे, उसकी शरी हैसियत अमानत की है। ये नहीं हो सकता कि 10,00,000 उसने सुबह बयाना दिया और शाम तक पता ही नहीं है कि 10,00,000 गया कहां, तो बयाना अमानत है। अच्छा, अगर वो कहता है कि 10,00,000 बयाना दिया तो मैं जो अपना प्लाट गाड़ी बेच रहा हूं ये लाजिम है, ये देखो कहीं होता है, ये शरीयत कहती है लाजमी के उससे पूछूं कि हजरत ये बयाना जो दिया है गाड़ी आपकी हो गई ना, अब ये बयाना मेरे लिए अमानत है तो मैं इसे संभाल के रखता हूं, बैंक भेजता हूं, ये कर्ज है मैं इसे इस्तेमाल कर। वो जो खरीदने वाला है उसका हक, वो कहता है जनाबे वाला आप पे एतबार है, कर्ज है खत्म, जो मर्जी करे, कर्ज ले लिया ना तो कर्ज तो फिर वापिस करना है। और अगर वो कह देता है नहीं हजरत ये जो पैसे आपको दिए हैं ये मुफ्ती साहब ये कर्ज नहीं है बल्कि मेरी तरफ से अमानत है ताकि आपको इत्मीनान रहे कि मैं इंशाल्लाह ये सौदा खरीद दूंगा, अब ये हो गई अमानत। अमानत का तहफ्फुज़, अमानत तो इतनी शदीद चीज है, दोनों पहलू है। हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम जो अमानत का ख्याल रखे और अमानत का अमीनदार हो, क़यामत में उसका हश्र अल्लाह के अर्श के नीचे मेरे साथ, इतना बड़ा अजर है। शुक्र करो अगर संभाल सको, कोई अमानत दे जाए कि हजरत ये 100 रुपया रख ले मैं अभी आता हूं, घंटे बाद आ गया ना 100 लेने, अल्हम्दुलिल्लाह अमानत पूरी हो, इतनी बड़ी नेकी, अल्लाह मदद करता है। इसराइल में एक आदमी गरीब हो गया, सफर में था, उसने कहा मुझे इतने रुपए दे दे और मैं इतने दिन में वापस कर दूंगा, मैं फलां गांव का रहने वाला हूं। अब क्या होता पता था, उसने वो रकम दे दी, नेक आदमी था, उसने कहा अल्लाह के भरोसे पे आपको देता हूं, मेरे पैसे वापस कर दे। जिस दिन का वादा था उस दिन वो आदमी अपने गांव की नदी को तैर के पार होना था, उसके किनारे आया और सरकारे दो आलम सल्लल्लाहु अलैहि वसल्लम फरमाया कि वो पानी इतना शदीद था, वो शाम को घर चला गया, दूसरे किनारे ये इंतजार करके चला गया और इसका पता नहीं क्या हुआ। फिर दूसरे दिन, फिर तीसरे दिन उसने कहा यार अब मैंने वादा किया था उसके पैसे उसको देने का और उसने तेरे नाम पे मुझे कर्जा दिया था, अल्लाह पानी मोहलत नहीं देता। उसने बांस को खोखला किया, उसके अंदर पैसे डाले और उसने कहा ऐ परवरदिगार जिस नाम पे मैंने वादा किया मैं उसी के हवाले करता हूं अल्लाह कि उस तक पहुंचा दे। तीसरे दिन हजूर सल्लल्लाहु अलैहि वसल्लम मायूस होकर चल पड़ा, उसका अफसोस धोखा हुआ और उससे बांस एक आते उसे कहा चलो निकाल लेते हैं लकड़ी घर में, जाके जब उससे से चीरा तो उसमें से उसका पैसा है। अल्लाह ऐसे भी मदद कर बशर्ते के अमानत हो। तो इसलिए جب زمین کا پیسہ لیا اس سے پوچھنا ضروری ہے کہ حضرت یہ قرض ہے یا امانت ہے. دوسری صورت یہ ہے کہ بیع مکمل ہو جانے کے بعد دونوں فریق اسے فسخ نہیں کر سکتے, ادائیگی میں ٹال مٹول کرے اور ہر جائز طریقے سے قیمت کی ادائیگی میں مجبوری ہو تو دونوں ایک دوسرے کا حق کا خیال رکھے کہ یہ اس کے عذر کو تسلیم کرے گا کہ اتنے دن بعد پیسے مل جائیں گے, یا وہ اس کے عذر کو تسلیم کرے گا اور پیسے واپس کر کے کہے گا کہ حضرت قرض تھا میرے ذمے میں آپ کو دے دوں, میرے لیے امانت تھی, افسوس ہے میں نے خرچ کر دی, میں پابند ہوں آپ کو دینے. اس صورت میں فریقین کو جب پوری مکمل ہو جائے, اب وہ کہتا ہے گاڑی دو, وہ کہتا ہے جی گاڑی دے نہیں سکتا, اب چالان ہو گیا, اب یہ ہو گیا, ان کے لیے ضروری ہے کہ دونوں بیٹھ کے طے کریں. اور تیسری صورت یہ ہے کہ اگر اس نے کہہ دیا کہ حضرت یہ زمین کا پلاٹ لیا ہے 1 کروڑ کا ہے, 50 لاکھ میں نے دے دیے, اگر میں یہ پیسے 50 ادا نہ کر سکا تو اسے میری طرف سے آپ اپنے لیے سمجھیں, اس کی بیانے کی ملکیت سے دستبردار ہو گیا, بیانے کی ملکیت سے دستبردار ہو گیا, تو یہ بائے کا رقم بیانہ کو یہ پیسے اس کے ہو گئے. آسان لفظوں میں 3 صورتیں, یا قرض کر لے, یا پھر اس کو امانت دے دے, یا پھر خوش دلی سے کہہ دے کہ حضرت نہیں ہوا سودا تو ناسی, اللہ مالک ہے, انتقال ہو گیا, اسی کا پتہ نہیں یار زندہ رہتا ہوں کہ نہیں, اگر فرض کر لو میں مر جاؤں نا یہ پیسے تمہارے ہیں. یہ 3 صورتیں ہیں, ان 3 صورتوں میں سے کسی صورت کو متعین کرنا چاہیے. مختصر الفاظ میں جب سودا کرے تو بیانے کی رقم کا تعین کرے کہ میں آپ کو قرض دے رہا ہوں, یہ میری طرف سے آپ کے پاس امانت ہے, یا یہ مال میں نے ہبا کر دیا آپ کا, ہو گیا یار کوئی بات نہیں, 10,000 دی ہیں, کیا 10,000 کی کچھ ہو جائے نہ سودا پورا اس کے, تو آپ کے فقہاء کرام رحمہ اللہ کے نزدیک یہی 3 صورتیں ہمارے نزدیک بنتی ہیں, اور بیانے کا ضبط کرنا یہ بالکل جائز نہیں ہے. اربون فقہاء نے سے لکھا ہے, اس لیے امام ابو حنیفہ رحمۃ اللہ علیہ کا مسلک یہی ہے, امام شافعی رحمۃ اللہ علیہ کا مسلک یہی ہے, امام مالک رحمۃ اللہ علیہ کا مسلک یہی ہے, ہمارے تینوں ائمہ اس بات کے قائل ہیں کہ انہ غیر جائز, یہ جائز نہیں ہے. اور صحابہ کرام رضی اللہ عنہم اسے حرام کہتے تھے اربون کو, اور بتاتے تھے کہ اربون جائز نہیں ہے کسی بھی شخص کے لیے. ٹھیک ہے, تو آئندہ زندگی میں سودا کرو پیسے دو ساتھ ہی طے کرو, اور اس کو بھی چاہیے جو زمین بیچ رہا ہے نا, یہ کرتے ہیں یہ زمینوں کے کاروبار بزنس کرتے ہیں, کہیں دیکھا آج تک یہ مسئلہ سنا ہے کب؟ اس لیے بچو ہم انسانوں میں جو آپس کے معاملات ہیں نا پہ زیادہ زور دیتے ہیں, اللہ اپنا حق معاف فرما دے اس کا فضل ہے, لوگوں کے حقوق کبھی ضائع نہ کر. ارحان بیٹے کا نام رکھا ہے, اچھا جناب, ارحان کا مطلب جو ہے وہ اچھا نہیں ہے بھیا, اس نام کو بدلیے. ارحان اصل میں رہن کی جمع ہے, گروی رکھی ہوئی چیز, آپ نے بیٹے کو کہاں گروی رکھا ہے, ارحان اس چیز کو کہتے ہیں جو گروی رکھی جائے نا, تو بیٹے کو کہاں گروی رکھا ہے, ولی اعوذ باللہ وہ آزاد بچہ ہے, اس کو آپ کس کو رہن میں دے رہے ہیں, اس لیے بےمانی نام ہے, ایسا نام نہیں رکھنے چاہیے. اس ارحان کو جا کے دیکھ لینا انٹرنیٹ پہ, 100 خوبصورت ترجمے اس کے لکھے ہوں گے, حالانکہ رہن کا لفظ اردو زبان میں استعمال ہوتا ہے. چھ بھائی اور ایک حقیقی بہن ہے اور ایک ماں شریک بہن ہے, ہم میں سے 2 بھائی علیحدہ علیحدہ, جبکہ 4 بھائی الگ اور 1 حقیقی بہن والدین کے ساتھ جوائنٹ فیملی میں رہتے ہیں, ہم اپنے جیب خرچ کے علاوہ تمام رقم والدہ کو دے دیتے تھے تاکہ وہ گھر چلائیں. اور ہماری شادی وغیرہ کر سکیں. یہ مختصر کر رہا ہوں سوال. والدہ نے, یہ سید الابرار ناروال سے ان کا سوال ہے, والدہ ان پیسوں سے زندگی میں پلاٹ خرید لیا تھا اور سیکیورٹی کے غرض سے ایک بھائی کے نام جو نسبتاً مالی طور پر کمزور تھا اس نے اپنے نام کرا دیا تاکہ انہیں خود بڑھاپا اور اپنے نارے بھائی کو مستقبل تحفظ. میرے والدہ کا انتقال ہو گیا, پوچھنا یہ ہے کہ یہ پلاٹ ترکہ شمار ہوگا یا اپنی بچت امی کے ہاتھ میں دینے والے پیسوں کی وجہ سے مشترکہ ملکیت ہے؟ اگر ترکہ ہے تو اس میں رہنے والے بھائیوں اور ماں باپ, ماں شریک بہن کا بھی حصہ ہوگا. یہ جو آپ نے تحریر فرمایا ہے نا جوائنٹ فیملی سسٹم کا, تو اپنی اولاد کی جو کمائی, جو بھی ان کی اولاد ہے, یہ سب جو اپنی کمائی والدہ کو دیتے رہے ہیں یا والد کو دیتے رہے ہیں, یہ ان کے لیے ہدیہ ہوا کرتا ہے, تحفہ ہوا کرتا ہے. اور والدہ نے ان پیسوں سے جو پلاٹ خریدا ہے والدین کے انتقال کے بعد ترکہ ہوگا, لہذا اس پیسے دینے والے ورثہ کے علاوہ علیحدہ رہنے والے بھی حقدار ہوں گے. سمجھے؟ ان کی زندگی میں جتنا خرچ ہوا وہ سب کا سب آپ کی طرف سے ہدیے میں شمار ہوگا. اگر قیامت پہ یقین ہے تو اللہ اس کا اجر دے. اور پھر آپ اس جگہ رہتے بھی ہیں, دو تین بھائی کہیں اور رہتے ہیں. والدہ نے وفات کے وقت مجھے پلاٹ خریدا تھا, پھر وہ ترکے میں تقسیم ہو کے ان کو بھی پہنچے گا حصہ جن کا اس سے بظاہر کوئی تعلق نہیں ہے, لیکن اولاد تو ہے نا. اس سے اولاد کسی صورت وراثت سے معروم نہیں ہوتی, یا تو قتل ارتداد سے معروم ہو جاتی ہے کہ والدین کو قتل کر دیں ولیعیاذ باللہ, یا کافر ہو جائیں, یا پھر دارین دارالاسلام اور دارالحرب, یہ لمبی بحث ہے اس کو چھوڑو. تو اس لیے جو پیسے بچے والدین کو دیتے ہیں وہ ان کے لیے تحفے کے طور پہ ہوا کرتے ہیں, سوائے اس کے کہ بچہ خود کہہ دے کبو یہ میری پلاٹ خرید دیجئے, یہ پیسے اتنے دے رہا ہوں, تو پھر اس کے کھاتے میں شمار ہو. برکت اللہ بھوپالی, اچھا یہ زکوان صاحب گجرات انڈیا سے پوچھ رہے ہیں, آپ کو کیا پوچھنے کی ضرورت پڑی ہے میاں؟ نابغہ روزگار تھے, ہندوستان کے تھے, 1854 میں پیدا ہوئے تھے ماں برکت اللہ بھوپالی, اور ساری زندگی آزادی کے لیے جد و جہد جاری رکھی. ہندوستان کی آزادی, حتیٰ کہ عالمی سطح کی شخصیت ہے برکت اللہ بھوپالی. ہم نے اپنی ایک تحریر میں ان کا ذکر کیا, اگرچہ مختصر ہے لیکن ہماری ایک کتاب ہے اس میں ان کا ذکر ہے کہ لوگ بھول گئے برکت اللہ بھوپالی کو, ان کی تعلیم بھوپال میں, بھوپال کے کیا کہنے, مسلمانوں کی عزت آبرو بھوپال کے کیا کہنے. آپ کو معلوم ہے شبلی نعمانی کے پاس حضور اقدس صلی اللہ علیہ وسلم کی سیرت لکھنے کے لیے جو میٹیریل کتابیں چاہیے تھی وہ نہیں تھی. یہ مسلمان کرتے کیا رہے پیسے کو, ان سے کوئی پوچھے جا, خدا تو پوچھے گا نا. نواب حیدرآباد دکن کے وہ کپڑے موجود ہیں جو جن میں پیوند لگے ہوئے ہوتے تھے, اور جو آدمی پیپر ویٹ استعمال کرتا تھا جو کوہ نور ہیرے سے زیادہ قیمتی تھا, لیکن کیا مجال ہے کہ اس نے اپنے پیسے کہیں خرچ کیے ہوں مسلمانوں کی خلاف, مسلمانوں کی بیعت. مسجد نبوی میں بجلی نہیں, اچھا جنریٹر ہماری طرف سے, فلاں جگہ یہ کام کرو, سکول کھولنا ہے یہ کام, یہ اللہ کے اچھے بات. حضرت شاہ عبدالعزیز صاحب رحمت اللہ علیہ نے لکھا ہے کہ ہمارے والد حضرت شاہ ولی اللہ نے جہاں میں بھیجا تھا رحمہ اللہ پڑھنے کے لیے, ان نواب صاحب کے ہاں 400 بچے فری ایجوکیشن حاصل کرتے تھے, اور نوابوں میں مقابلہ ہوتا تھا کہ تمہاری جاگیر میں کتنے دین پڑھ رہے ہیں, میری جاگیر میں کتنے پڑھ رہے ہیں. 400 ہم بچے, سارا خرچہ, کھانا پینا کپڑا لتا ہر چیز, سردی گرمی ہر لباس نواب صاحب نے اپنے ذمہ لے رکھا تھا, خوش ہوتے تھے ہم بچے پر. اب کہاں ایسے لوگ, یہ نواب حیدرآباد इतने, और हैदराबाद की कौन सी दुनिया में उनके जमाने में तहरीक हासिल है, या हैदराबाद दक्कन का हिस्सा ना और भोपाल का हिस्सा ना। भोपाल ने अल्लामा इकबाल को माली मदद दी है, भोपाल वालों ने, सुभान अल्लाह, क्या कहने। अल्लाह उनकी, उनको करवट करवट जन्नत नसीब करे और खुदा उनकी औलादों को भी बरकतों से नवाजे। भोपाल वालों ने मौलाना शिबली नोमानी को बुलाया और बेगम साहिबा ने कहा कि हजरत रिसालत पनाह सल्लल्लाहु अलैहि वसल्लम की सीरत और पैसे नहीं है, कितने पैसे चाहिए, कितने चाहिए। उन्होंने मुंशी को कहा कि इतने पैसे पेश कर। शिबली नोमानी वो पैसा लेके शाम और कहां कहां गए, तुर्की, किताबें खरीद के लाए। पहली जिल्द सीरत तैयबा जो मुकम्मल हुई है उन्होंने मलका साहिबाई के नाम की, पैसे जो उन्होंने दिए थे भोपाल पर। ये सब वो लोग थे जिनके दीदों में हयात थी और जो अपने मोहसिनीन का इकराम करते थे कि यार बड़ा एहसान किया है, नदवा में इतनी किताबों का इजाफा मलका साहिबा की तरफ। बरकतुल्ला भोपाली जो थे बड़े ऊंचे खानदान से, और उन्होंने अरबी, फारसी, फिका और जर्मन और जापान की जुबानें सीखी। कहां है ये मेहनती लड़के, जर्मनी की जुबान सीखी, जापान की जुबान सीखी, अरबी सीखी, फारसी सीखी, उर्दू तो घर की लौंडी थी। बरकतुल्ला मौलाना रहमतुल्ला ने जर्मनी और जापान जाके पढ़ाया उनको, गैर कौमों को पढ़ाया कि तालीम हासिल करो ताकि दुनिया में आगे बढ़ो। जापान के अखबार की ये सुन ले, सैयद जमालुद्दीन अफगानी के अखबार से वो बहुत मुतासिर थे। एक और देवबंद में हजरत शेखुल हिंद रहमतुल्लाह अलैह से बहुत मुतासिर थे, और जुबानों में अरबी, फारसी और शरीयत में लॉ जो है ना, फिक, इसके बड़े माहिर, शरी मसाइल बड़े बड़े अच्छे मुफ्तियों से बेहतर जानते थे और अहले सुन्ना से ताल्लुक था। इल्मे कलाम भी उन्होंने खूब पढ़ाया, अकीदे की किताबें भी, और सारी कोशिशें पढ़ाना, पैसा, जीना, मरना सिर्फ एक चीज पे कायम था कि हमें बरतानिया के राज को खत्म करना है और मजलूमों की हिमायत करनी है। इसलिए उन्होंने इन चीजों पर मेहनत की, काम किया, इन पे बाकायदा किताबें भी लिखी गई। मौलाना बरकतुल्ला भोपाली पे पाकिस्तान में किताबें भी आपको मिल सकती हैं, अगर आप चाहें तो हम भी ढूंढ के आपको पेश कर सकते हैं। ये अमेरिका में इंतकाल हुआ। वी हैव थ्री डॉटर्स, कैन वी गो फॉर द जेंडर सिलेक्शन फॉर अ बेबी बॉय, प्लीज गाइड इन द लाइट ऑफ कुरान और सुन्ना। सऊदीया से ये फतवा इन्होंने भेजा है, भैया किसी कहीं भी डॉक्टर्स की फैसिलिटी हो और जाकर चेंज करा लेना कि हम लड़की चाहते हैं या लड़का चाहते हैं। बज़ाहिर इसमें शरअन कोई कबाहत नहीं है, जायज ही होना चाहिए। हमारी राय यही है कि ये जायज है, आप दीगर उलमा से भी रुजू कर लें। अलबत्ता एक चीज इसमें सोचने की है कि अगर ये बात आम हो जाए और लड़कों और लड़कियों का वो तनासिब जो अल्लाह ताला ने कायम किया है, नस्लों और सदियों में इसमें फर्क आ जाएगा तो फिर क्या होगा। ये इसी तरह है जैसे ऑस्ट्रेलिया ने खरगोश अपनी जमीन से फारिग कर दिए, वो तो कई दहाइयों के बाद उन्हें अंदाजा हुआ कि ओ खरगोश कितने अच्छे थे, उन्हें नहीं मारना चाहिए था। एक होता है कमादी कुक्कड़, सुना है नाम, कमादी कुक्कड़ जो है ना, कमाद कहते हैं ना गन्ने की फसल को, गन्ने की फसल में वो होते हैं, आ भी जाते हैं चले भी जाते हैं, और वो जो गन्ने को नुकसान पहुंचाने वाला कीड़ा होता है इस कीड़े को वो खा जाते हैं। اب چونکہ مجھے یاد نہیں اس لیے نام بھی نہیں لیتا کہ کچی بات کا ہوں, لیکن کسی حکمران نے کہا, وہ پنجاب کے ادھر سے ہی تعلق رکھتے تھے, کہ یہ کمادی ککڑ ختم کر دیے جائیں, مار دیا جائے. تو اس زمانے کے بڑے زمیندار دو چار تھے, جا کے ملے اور کہا حضرت یہ ختم نہ کروائیں, اپنے حکم کو واپس لیں, کیونکہ یہ کمادی ککڑ سے گنے کی پیداوار زیادہ ہو جاتی ہے, یہ حفاظت کرتے ہیں. تو نیا نیا جوان تھا, پڑھا لکھا یورپ کا تھا, اسے کیا پتا تھا کہ کمادی ککڑ کہتے کس سے. اچھا جی نہ کرو. قرآن پڑھانے والے سے سنا ہے کہ شادی میں گانا بجانا ہو, مہندی کے رسم میں, تو شادی کا کھانا آرام ہوتا ہے. بھیا تعلقات خراب نہ کرو, اس پہ نکیر کرو, بس اتنا بھی کہہ دو نا کہ یہ مناسب نہیں ہے, بس کافی. لیکن رشتے دار ہیں, گھر جاؤ, رشتے داری کے تعلق کو توڑو اس نیت سے کہ اللہ نے چاہا ہمارے تعلقات قائم رہے, تو ہم نکیر بھی کریں گے اور جائیں گے بھی کہیں نہیں. تعلق کو توڑنا مناسب نہیں. دو مسلک ہیں اس میں, میں دونوں آپ کے سامنے رکھ دیتا ہوں, آپ کا جو جی چاہے کر لیجیے. بصرہ میں کسی کا انتقال ہو گیا تو ابن سیرین رحمت اللہ علیہ نے فرمایا کہ اس کے انتقال کے بعد میت کے ساتھ سنا ہے کہ نوحہ کرنے والی عورتیں بھی جاتی, تو معلوم ہوا کیسے ہے. ابن سیرین رحمت اللہ علیہ کا میں تو نہیں جاتا بھائی, بہت بری بات ہے, حضور صلی اللہ علیہ نے نوحے سے منع فرمایا. حسن بصری رحمت اللہ علیہ بھی اسی شہر میں تھے, وہ جا رہے تھے, کسی نے کہا ابن سیرین تو نہیں جاتے, آپ جاتے ہیں. کہنے لگے نوحہ کرنے والی یہاں جانے اور ان کے کرتوت جانے, میں نیکی کے کام کو نہیں چھوڑ سکتا, میں جنازہ پڑھاؤں گا, اللہ سے دعا کروں گا, میں اس نیکی کو نہیں چھوڑ. یہ بھی ایک مسلک ہے, وہ بھی ایک مسلک. میری ساس سیکرٹسوفینیا, اچھا یہ بیماری ہے, نسبتاً طبیعت بہتر بھی ہو جاتی ہے, ہم ان کو کسی کا کلمہ پڑھا دیں تو ان کا اسلام میں داخل ہونا درست ہوگا. جہاں تک مجھے معلوم ہے رضوان صاحب, یہ بیماری در حقیقت ایسی ہے کہ آدمی کو بھولنے کا مرض لگ جاتا ہے, کبھی کلمہ یاد رہا, کبھی نہیں یاد رہا, کبھی کوئی بات کہہ دی, کبھی کوئی بات کہہ دی. اس صورت میں ان کا انتقال جس حال میں بھی ہو, حتیٰ کہ وفات کے وقت بھی وہ ولیعذ باللہ, ولیعذ باللہ کوئی کفر کا جملہ کہہ دیں, تو بھی ان کا جنازہ پڑھا جائے گا, مسلمانوں کے قبرستان میں دفن کیا جائے گا اور انہیں مسلمان ہی مانا جائے گا, کیونکہ ایسی حالت کا شریعت کوئی اعتبار نہیں کرتی. فقہا نے لکھا ہے فتاوی عالمگیری میں بھی کہ اگر کوئی آدمی موت کے وقت کفر کا جملہ کہہ دے تو اس کا کفر معتبر نہیں ہے, اس کا ایمان معتبر ہے جو ساری زندگی گزار کی ہے. ہم یہ کہیں گے کہ اس نے وفات سے پہلے کفر کا جملہ کہا آخرت کے عذاب سے ڈر کے, یا اس پہ جب فرشتے آئے تو اس پہ دہشت طاری ہو گئی کہ یہ مخلوق آ گئی, تو اس نے کوئی جملہ ایسا کہہ دیا جو کفر پہ مشتمل تھا, کفر کا اعتبار نہیں اسلام. اسی لیے فقہا نے واجب ضروری قرار دیا ہے اور لکھا ہے کہ میت کو غسل دیتے ہوئے اگر کوئی بری چیز ظاہر ہو جائے, ولیعذ باللہ, استغفر اللہ, چہرہ سیاہ پڑ جائے, یا یہ کہ کچھ اور ہو جائے ایسا, تو فرض ہے ان پہ کہ سمانت کو اپنے پاس رکھیں, باہر جا کے کسی سے تذکرہ نہ کریں تاکہ مسلمان اطمینان سے اس کا جنازہ پڑھے. کفر کو اتنا آسان نہیں ہوتا بھائی, کفر کا جملہ خود رسول اللہ صلی اللہ علیہ وسلم نے کوئی اعتراض نہیں کیا, ہم آپ کون ہوتے ہیں. بڑی مشہور حدیث ہے, اس کا آخری جملہ یہ ہے کہ وہ اونٹ گم ہو گیا سفر میں اور پھر اونٹ واپس آ گیا, جب اس کی آنکھ کھلی تو اس نے خوشی سے کہا کہ اللہ تو میرا بندہ ہے, میں تیرا رب ہوں. تو لوگوں جتنی خوشی اس کو اس جملے کے ادا کرنے پہ, اس سے زیادہ خوشی اللہ کو ہوتی ہے جب مومن اللہ سے معافی مانگتا ہے. اب یہ جملہ کفر نہیں, کیا خدا میں تیرا رب ہوں اور تو میرا بندہ ہے, لیکن حضرت رسالت معاف صلی اللہ علیہ وسلم درگزر کیا, خوشی کی ایک کیفیت. उस पे गम दुख दहशत जहन्नम की आग कोई हो गई होगी, जो भी हो गया होगा, बिल्कुल उसको काफिर नहीं कहते वलियाज़बिल्लाह। उसका जनाजा पढ़ा जाएगा, ईमान की गवाही दी जाएगी, मुसलमानों के कब्रिस्तान में खातून को दफन किया जाएगा, उनके लिए शरअन ईसाले सवाब भी होगा, उनके शौहर या बेटे जो भी है उनसे ताज़ियत भी की जाएगी, सारे के सारे हकूक उस खातून के मुसलमान की तरह महफूज।